नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रेला तपाईँहरूको रेडियो सेटमा आइसकेको छ। म सञ्जयको साथमा र साथमा नवीन पनि छन् आज, र त्यसै गरी आज हाम्रो साथमा अर्का एकजना स्थानीय कलाकार पनि हुनुहुन्छ। तपाईँहरूलाई मनोरञ्जन दिलाउनका लागि भोइस अफ साङ्ग्रेला एक हप्ताको पर्खाइपछि तपाईँहरूको रेडियो सेटमा पुनः उपस्थित भएका छौँ। र युवा संसारका साथी देवी पोखरेललाई धन्यवाद दिँदै आजको हाम्रो कार्यक्रम थालनी गर्न चाहन्छौँ। नवीनजी,
अवश्य पनि हामीलाई सुन्दै हुन्छ 101.5 मेगाहर्ज एफएममा, र हामीलाई सुन्न सक्नुहुन्छ अनलाइनमा पनि। त्यसको लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ www.radio.edu। र हामीलाई यदि तपाईँले कुनै पनि प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने तपाईँले फेसबुकमा गएर www.facebook.com/साङ्ग्रुलाको आवाजमा गएर पोस्ट गर्न सक्नुहुन्छ। र सञ्जयजी, आज चाहिँ एउटा छुट्टै दिन पनि रहेको छ हाम्रो लागि। चाहिँ आज असार 15 पनि रहेको छ, हामीले पक्कै पनि यो दिनलाई भुल्न हुँदैन। नेपाली समाजमा चाहिँ नेपाल कृषि प्रधान देश हो, र आज असार 15 रहेको छ। यो दिन चाहिँ नेपालीहरू खेतमा रोपाई गरी दही चिउरा खाएर मनाउने परम्परा पनि रहेको छ। र यस दिनमा चाहिँ रोपाई गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती पनि अझै बढ्ने विश्वास पनि रहेको छ। सञ्जयजीले खेतमा त जान पाउनु भएन पक्कै पनि, होइन?
तिमीलाई थाहा छैन होला नवीन, म खेतमा म रोपाई गर्न गएकै छु, मैले हलो पनि जोत्या छु।
होइन होइन, आजको कुरा गरे मैले,
आजको कुरा गरे भने त ठिकै छ। आज त अभियसली खेतमा, हिजो राति ब्राजिल र उसको चिलीको म्याच हेर्दा हेर्दै बिहान 10 बजीसम्म सुत्यो, अनि कहाँबाट म्याच हेर, के अरे असार 15 मनाउने
पक्कै पनि दही चिउरा चाहिँ खानु भएको हुनसक्छ।
दही चिउरा चाहिँ खाइयो भनौँ अब
एकदमै। अनि आज चाहिँ रोपाईमा चाहिँ दोरी गाउने अनि चाहिँ रमाइलो गर्ने नेपालमा चाहिँ, होइन? अनि आजको चाहिँ विशेष महत्त्व राख्छ आजको दिनले चाहिँ नेपालमा, र आज विभिन्न व्यक्तित्वहरू पनि खेतमा गएर रोपाई गर्ने गर्नुहुन्छ उहाँहरूले चाहिँ। र आज चाहिँ के भनिन्छ भने आज मानो रोपेर चाहिँ मुरी फलाउने यो दिन हो भनेर पनि भनिन्छ। र आज चाहिँ विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरू पनि हुने गर्छ असार 15 लिएर खेतमै। र नेपालमा चाहिँ 75% मनसुन जुनदेखि सेप्टेम्बरसम्म र 10% हिउँदमा हुने गरेको छ। र नेपालमा समुद्री सतहबाट चाहिँ 70 मिटर उचाइमा रहेको झापाको कोसनादेखि 2780 मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धान खेती गरिँदै आएको छ। भनेपछि नेपालमा चाहिँ धेरै जनसङ्ख्या अझै पनि कृषिमै निर्भर रहेको छ। यद्यपि कृषिबाट धेरै अन्न उब्जाउन नसके पनि नेपालको अधिकांश जनसङ्ख्या हेर्ने भने कृषिमा निर्भर छ, होइन?
के अरे, नेपाल कृषि प्रधान देश नै हो, तर आजभोलि अब कृषि प्रधान भन्दा पनि वैदेशिक रोजगार प्रधान बढी बन्न गएको छ
एकदम।
किन भन्दाखेरि युवाहरू, बेरोजगार युवाहरू विदेशी क्रम बढ्दो छ। असार 15 सेरोफेरोमा हामी कुराकानी गर्दै थियौँ, आज असार 15 नेपालमा खेतमा धान छुपुछुपु रोपिरहेका होलान् यति बेला,
होइन?
मौसेहरूले मेलो मिलाउँदै होलान्, कल्पना गर्न सकिन्छ। श्रोताहरू अब भने कार्यक्रममा पहिलो गीत सौगात राख्ने कि अझ यो असार 15 बाँकी नै छ नवीन?
होइन, अझ अहिले चाहिँ गीत नै राखौँ,
अहिले गीत नै राखौँ, होइन? हामीले असार 15 कुरा गऱ्यौँ, तर गीत चाहिँ असार 15 सम्बन्धित छैन। सुनिल गिरीको आवाजमा रहेको देउराली भन्ज्याङ, यो सुनिल गिरीको भर्खरै बजारमा आएको गीत, पहिलोपटक रेडियो एडलेडबाट प्रसारण भोइस अफ साङ्ग्रेलामा तपाईँहरूका लागि राख्दैछौँ। अहिलेलाई सुनौँ यो गीत, त्यसपछि हामी फेरि उपस्थित हुनेछौँ कार्यक्रम भोइस अफ साङ्ग्रेलामा।
पसिनाको धार पसिना पुछ्ने डालेरुमा मैले साटी आको थकै मार्ने चौतारीमा मेरी उनी कान्छीसँग आजै भेट भएको Thank you. गजलुको घेरो बनाई बदामी आँखामा मेरो नाम खोप्दै रहेछ चौतारी ढुङ्गामा छहारीमा बस्छौ भने आज त्यतै गएको माया पनि आएको रहेछ साइत जुरेछ पसिनाको धार पसिना पुछ्ने जाले रुमा मैले साटी आको थकै मर्ने चौतारीमा मेरी उनी कान्छीसँग आजै भेट भएको हो हो रे
सुनिल गिरीको आवाजमा रहेको यो देउराली भन्ज्याङ रमाइलो गीत रहेको थियो अवश्य पनि होइन एसियन म्युजिकको प्रस्तुति रहेको थियो र यसको भिडियो पनि एकदमै चर्चामा आएको थियो र अवश्य पनि छोटो समयमा सुनिल गिरी चाहिँ लोकप्रिय हुन सफल भएका छन् र यो मिठो गीतपछि यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम भोइस अफ साङ्गिलामा हरेक आइतबार 36 देखि 37 यहाँहरूलाई साथ दिन आउनेछौ र विभिन्न नेपाली समुदायमा भएका घटनाहरू मनोरञ्जन र विभिन्न प्रस्तुतिहरू लिएर आएका हुन्छौँ यानि कि यहाँहरूलाई पूर्ण रूपमा मनोरञ्जन प्रदान गर्ने हेतुले चाहिँ हामी आएका हुन्छौँ हरेक एपिसोडमा र आज पनि हामी छौँ र आज पनि हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्नेछौँ र सञ्जयजीले चाहिँ के जोड्न खोज्दै हुनुहुन्छ
मैले जोड्न खोज्दा भन्दा पनि यति बेला विश्व एकै ठाउँमा जोडिएको छ त्यो भनेको विश्वकप 2014 हो फिफा विश्वकप 2014 यति बेला सबैको ध्यान ब्राजिलमै तानिएको छ किन भन्दाखेरि आजबाट यो टप 16 को गेमहरू सुरु भएको छ आजबाट नकआउट भयो भनौँ न आजको टप 16 को खेलबाट छानिएर क्वार्टर फाइनलमा पुग्नेछ त्यसपछि सेमी फाइनल र त्यसपछि फाइनल हुनेछ र यसै गरी आज बिहान अर्थात् आज बिहान आइतबार बिहान 31 बजे भएको खेलमा विश्वकप खेलमा ब्राजिल भर्सेस चिलीको खेलमा ब्राजिलले चिलीलाई चाहिँ पेनाल्टी सुटआउटमा हराएको छ विश्वकपको दोस्रो चरणको पहिलो खेलमा ब्राजिलले चिलीलाई पेनाल्टी सुटआउटमा हराएको छ पेनाल्टी सुटआउटमा ब्राजिलले 3 र चिलीले 2 गोल गरेका छन् आजको जितसँगै ब्राजिल विश्वकप क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ ब्राजिल र चिलीबीच भएको पहिलो खेलमा 90 मिनटसम्म कुनै पनि टोलीले अग्रता लिन नसकेपछि आधा घण्टाको अतिरिक्त समय खेलेका थिए पहिलो हाफ टाइममा ब्राजिल र चिलीले एक एक गोल गरे पनि दोस्रो हाफ टाइममा कुनै पनि टिमले गोल गरेनन् आधा घण्टाको अतिरिक्त समयमा पनि कुनै टिमले गोल गर्न नसकेनन् हाफ टाइमसम्मको खेलमा ब्राजिलका डेभिड लुइजले 18 मिनटमा पहिलो गोल गरेर अग्रता लिएको केही बेरमै चिलीका लागि एलेक्सिस सान्चेजले गोल गरेका थिए उनले 30 मिनटमा गरेको गोलले ब्राजिलसँग बराबरी गरेको हो अब ब्राजिलले कोलम्बियासँग क्वार्टर फाइनल खेल्नेछ कोलम्बियाले उरुग्वेलाई 2-0 हराउँदै क्वार्टर फाइनलको यात्रा तय गरेको छ श्रोताहरू यो थियो विश्वकप सम्बन्धी छोटो जानकारी जुन चाहिँ ब्राजिलमा अहिले भइरहेको छ ब्राजिलका विभिन्न सहरहरूमा 2014 फिफा विश्वकप 2014
अवश्य पनि यतिखेर फुटबलमय भएको छ संसार र साराले ब्राजिलमा आँखा डुलाएका छन् र अब यो सन्दर्भबाट हामी अर्को सन्दर्भतर्फ लाग्न चाहन्छौँ नेपाली साङ्गीतिक बजार अहिले नेपालभित्र मात्र सीमित रहेको अवस्था छैन विश्वमा छरिरहेका नेपालीहरूले विदेशमा रहेर पनि एल्बम निकाल्ने र नेपाली संगीतलाई प्रवर्धन गरिरहेका छन् नेपालको पूर्वी नेपालको क्याम्पभित्र भुटानी शरणार्थीको क्याम्पभित्र गुनगुनाउने धेरै कलाकारहरू पनि तेस्रो देश पुनर्वास भएपछि त्यहाँ गुनगुनाउन भने छाडेका छैनन्। विदेशमा रहेर पनि नेपाली भाषीहरूले संगीतलाई प्रवर्धन गरिरहेका छन्। यसै सन्दर्भमा रहेर हामी एडलेडमा रहेका स्थानीय कलाकार एक्लो उदासी यानि कि लक्ष्मण गुरुङसँग त्यही आधारित भएर कुराकानी गर्नेछौ। तेस्रो देश पुनर्वास भइसकेपछि नेपाली संगीतमा लाग्नु कतिको सहज रहेको छ, नेपाली संगीतमा क्याम्पभित्र रहेको त्यो बाल्यकाल र संगीतसँगको त्यो जीवनलाई चाहिँ हामीले यो कुराकानीमा आधारित रहेर चाहिँ कुराकानी गर्नेछौँ। र ढिला नगरिकन म लक्ष्मणजीलाई चाहिँ कार्यक्रममा स्वागत गर्न चाहन्छु। एक्लो उदासी लक्ष्मणजी, यहाँलाई कार्यक्रममा चाहिँ स्वागत छ।
धन्यवाद छ।
कसरी दिनचर्या बित्दैछ यहाँको चाहिँ?
सर्वप्रथम त यहाँहरू सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु म, यानि कि रेडियो युनिट सम्पूर्णलाई। आजभोलिको दिनचर्या यस्तै नै हो। म एउटा नयाँ मान्छे अस्ट्रेलियाको लागि, अनि त्यही हो, स्कुल गयो आयो, बचेको समय बेला बखत सङ्गीतमा झुम्यो रम्यो, अनि अन्य हाम्रो सामाजिक कार्यहरूमा पनि कुदिराख्छु अहिलेलाई, यसै नै भन्नु पर्यो।
व्यक्तिगत जीवनको कुरा गरौँ, आएको चाहिँ कति वर्ष, कति जति भयो तपाईँ आएको अस्ट्रेलियामा आएको चाहिँ?
ठ्याक्कै भन्नुपर्दा म यहाँनिर आएको समथिङ 11 महिना जति नै भइसक्यो।
11 महिना भयो। अब मैले तपाईँलाई चाहिँ नेपालको पूर्वी नेपालमा लान चाहन्छु, जहाँ तपाईँले सङ्गीत सिक्नुभयो। त्यो क्याम्पभित्रको साङ्गीतिक जीवन कस्तो थियो?
समग्र रूपमा भन्नुपर्दा क्याम्प यसै पनि एउटा दुःखदायी अवस्था र पीडादायी अवस्थाको एउटा साझा थलो हो, जसमा धेरैजना भुटानीहरूले आफ्नो भविष्य रोप्न खोजे, आफ्नो कुशल भविष्यलाई, आफ्नो कुशल करियरलाई उहाँहरूले त्यसमा रोप्न खोज्नुभयो, जसमध्ये म पनि एउटा परे हो। अरू कसैले विभिन्न विधाबाट गर्न चाहनुभएको थियो, तर मैले सङ्गीतलाई अँगाल्न पुगेँ। बिल्कुलै कठिनाइहरू धेरै भए तापनि, तर पनि हामी त्यसमा खुसी नै थियौँ, हामी मजाले रमाएका थियौँ। हामीसँग जुन चिजहरू थिए, जो चिजहरूको हामीले सही तरिकाले सदुपयोग पक्कै पनि गरेको थियौँ, जहाँसम्म लाग्छ हामी खुसी नै थियौँ, म चाहिँ खुसी नै थिएँ।
एकदमै खुसी हुनुहुन्थ्यो। र अझै म त्यो क्याम्पभित्र पस्न चाहे, म चाहिँ क्याम्पभित्रको त्यो बाल्यकाललाई सम्झिँदा, तपाईँ त्यो क्याम्पमा चाहिँ कति वर्षको उमेरमा आउनुभयो, अनि त्यहाँको बाल्यकाल चाहिँ कस्तो थियो, कस्तो रहेको थियो?
सम्भवतः म क्याम्पमा आउँदाखेरि 3 वर्षको थियो होला,
हजुर,
नत्र भने 4 वर्षको चाहिँ अवश्य नै थिएँ। त्यो अवस्थामा आउँदाखेरि धेरै दुःख, धेरै कठिनाई, मैले अघि पनि तपाईँलाई उद्घोष गरिसकेको छु कि एउटा पीडादायक अवस्था थियो, ताकि हामीले धेरै कुराहरू गर्न पाऊँ हामीले पाएका थिएनौँ, यानि कि हामीसँग केही नै थिएन हो त्यो अवस्थामा, हामी एउटा खाली हात आएका थियौँ। अझ भन्ने हो यदि भनेदेखि मेरो बाबा त जेल पर्नुभएको थियो मलाई, त्यस कारणले गर्दा म चाहिँ मेरो बाजे बोजू अनि फुपू काकाहरूसँग आएको नेपाल, यानि कि नेपाल गएको थिएँ, र नेपाल गएको 2 सालपछि मात्र मेरो बाबा जेलबाट मुक्त हुनुभएर पछि आउनुभएको थियो। अनि त्यसपछि बाबासँग पहिलोचोटि चाहिँ म गोलदाप क्याम्पमा बसेँ, अनि त्यसपछि बेलडाङ्गी 3 सरेँ, अनि त्यसरी नै बस्दै बस्दै गरेर अहिले सम्भवतः क्याम्पको 22 वर्षको लामो बसाइपछि अहिले अस्ट्रेलियामा आइपुगेको छु।
अहिले तपाईँहरू यहाँ सबै सपरिवार नै हुनुहुन्छ, बाबा आमा सबैजना यहीँ हुनुहुन्छ?
सम्पूर्ण मेरो बाबा आमा भाइ बहिनी सबैजना हुनुहुन्छ।
अवश्य पनि भुटानदेखि अनागरिक भएर शरणार्थी जीवन बिताउनु पर्दाको अवस्थामा अवश्य पनि सबैले हामीले अनुमान गर्न सकिन्छ कि सहज थिएन, तर पनि त्यो मलजल नपाउँदा पनि धेरै कपिलाहरू फुलेका छन् त्यहाँ, अहिले संसारमा छोडिरहेका छन् ती कपिलाहरू, होइन? ती कपिलामध्ये विभिन्न विधाका विभिन्न फुलबारीमा विभिन्न फुलहरू हुन्छन् नि, त्यस्तै फुलबारीमा मखमली फुल होला, सयपत्री फुल होला, त्यस्तै भुटानीहरू पनि विभिन्न विधामा चाहिँ आफूलाई विश्वमा चिनाउँदैछन् यदिखेर तेस्रो देश पुनर्वास अन्तर्गत। र धेरै कलाकारहरूलाई देख्न सकिन्छ अस्ट्रेलिया, क्यानाडा, युएसतिर पनि थुप्रै कलाकारहरूलाई देख्न सकिन्छ। र सङ्गीतकै कुरा गरौँ अब चाहिँ, सङ्गीतलाई अँगाल्न चाहिँ तपाईँलाई कसरी प्रेरणा मिल्यो, कहिलेदेखि गीत गुनगुनाउन थाल्नुभयो, कहिलेदेखि गिटारमा औँलाहरू सलबलाउन थाल्नुभयो त?
यसको ठ्याक्कै मलाई मिति चाहिँ याद छैन, र मलाई साल पनि सायद याद छैन, किनभने
कुन उमेरदेखि
सम्भवतः म त्यो उमेरमा सायदै 10 वर्षको थियो होला, म क्लास 4 समथिङ यस्तै 4 जतिमा पढ्थेँ होला, त्यो समयदेखि मैले सुरु गर्दै गर्दै आएको थिएँ। यानि कि मेरो बाबा स्वयं पनि कुशल भजन गायक हुनुहुन्छ, उहाँले भजन राम्रोसँगले गाउन सक्नुहुन्छ, अनि हाम्रो पुरानो शैलीको यानि कि आधुनिक पाराको गानाहरू मजाले गाउन सक्नुहुन्छ, उहाँले हार्मोनियम बजाएर यति मजाले गाउनुहुन्थ्यो, त्योबाट म थोरै चाहिँ प्रेरित भएकै हो तर ठ्याक्कै बाबा नै हो भनेर चाहिँ म भन्न सक्दिनँ किनकि मलाई ठ्याक्कै म यो व्यक्तिबाट भए प्रेरित भन्ने कुरामा चाहिँ अझै पनि म ठ्याक्कै यकिन गरेर भन्न सक्दिनँ त्यो छ अवस्था तर पनि जे होस् पछिल्लो समयमा आएर बिस्तारै बिस्तारै त्यो समयदेखि यो समयसम्ममा चाहिँ लगभग लगभग आउँदाखेरि त्यो मैले याद गर्दा जहाँसम्म लाग्छ म 8-10 वर्ष नै थिएँ
अवश्य पनि यी कुराकानीहरूलाई अझै जोड्नेछौँ अहिले चाहिँ हाम्रा श्रोताहरूलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ त
म उहाँहरूलाई एउटा मेरो आफ्नै शब्द
हजुर
आफ्नै सङ्गीत यो गाना रेकर्ड चाहिँ भएको छैन रेकर्ड हुने क्रममा नै छ यानि कि म सायद भोलि पछाडि
यानि कि पहिलोचोटि एडलाइट नेपाली भाषीहरूलाई चाहिँ सुनाउँदै हुनुहुन्छ रेडियो एडलाइटबाट
लगभग लगभग यो गीत एउटा गजल शैलीबाट आएको गीत हो तर पनि यो ठ्याक्कै गजल नै चाहिँ होइन
हजुर
आज भोलि आज भोलि मर्छु होला म त आज भोलि मर्छु होला म त सदा सर्वदा बाँची राख्नु है आज भोलि अतीत कातिपल अतीत कातिपल समझी कैले न रुनु है समझी कैले न रुनु है आधी रातमा बिउझी आधी रातमा बिउझी तस्बीर मेरो ना छुनु है तस्बीर मेरो ना छुनु है आज भोलि भुले नाच्न गाउन राख्नु है आज भोलि
थ्याङ्क यू एकदमै राम्रो गीत रहेको थियो अवश्य पनि यो गीत सफल रहोस् हाम्रो शुभकामना छ यहाँलाई अवश्य पनि नेपाली साङ्गीतिक बजारमा यसले छुट्टै चर्चा पाओस् हाम्रो कामना र लक्ष्मण गुरुङ उदासीजी तपाईँ गायककार मात्र होइन सङ्गीतकार पनि हुनुहुन्छ गीत पनि आफै लेख्नुहुन्छ त्यति मात्र होइन एउटा तपाईँले नृत्य पनि सिकाउनुहुन्छ होइन यी सबै विधामा चाहिँ तपाईँलाई सबैभन्दा मनपर्ने विधा चाहिँ कुन छ
सबैभन्दा मनपर्ने विधा चाहिँ सङ्गीत नै लाग्छ मलाई
हजुर
तर सिङ्गो हिसाबमा हेर्ने हो यदि भनेदेखि मलाई कलाकारिता खास गर्न मनपर्छ यानि कि जसमा सङ्गीत पनि पर्न सक्यो रचना पनि पर्न सक्यो साहित्य विधा
हरेक रसहरू पर्छन्
त्यसमा नवरस छन् हाम्रो नेपालको लागि भनेदेखि इन्डियामा हामी जम्मा जम्मा 12 रस पनि पाउँछौँ जसमा मैले एक्टिङको पनि ट्रेनिङ लिएको थिएँ यानि कि म एज अ एक्टिङ टिचर पनि थिएँ कुनै समयमा अनि भनौँ प्रायः सबै नै मनपर्छ कलाकारिता अझ विशेष
नेपालमै फर्किन चाहे नेपालमा दिनचर्या कस्तो थियो अनि कसरी बिताउनुहुन्थ्यो कसरी हुर्किनु भयो त्यो 22 वर्षको यात्रा नेपालमा होइन त्यो यात्राको लागि छोटकरीमा भन्दा चाहिँ
फेरि पनि कुरा त्यही नै हुन्छ, दुःखदायी अवस्था त अवश्य सधैँ थियो, जसमध्येबाट पनि धेरै खालको सङ्घर्षहरू गरेर यति माथि आउन सफल भए होइन। अझै पनि एउटा खुड्किलो चढ्ने प्रयासमै छु, यानि कि कतिजना मान्छेले भन्छन् यो कलाकार हो भनेर, तर अझै पनि म कलाकार भइसकेको छुइनँ, कलाकार बन्ने सोच चाहिँ छ, अझै पनि अगाडि बढ्दैछु, हेरौँ कतिसम्म सफल हुन्छु। क्याम्पको पछिल्लो समयमा चाहिँ म त्यही नै हो, पढाइ सकेर, पढाइ के सकेँ भन्नु र प्लस टूसम्मको अध्ययन गरेँ, त्यसपछि अनि हाम्रो आर्थिक अवस्था कमजोर थियो, म घरको ज्येष्ठ छोरो, त्यस नाताले पनि मैले घरको जिम्मेवारी मेरो काँधमा भएको महसुस गर्दथे, अनि मैले मेरो सम्पूर्ण घर परिवारको रेखदेख गर्नु परेको कारणले गर्दाखेरि म नेपालको विभिन्न जिल्लाहरूमा टिचिङको लागि पनि हिँडेँ। हाम्रो सबैभन्दा मूलभूत आय स्रोत भनेको टिचिङ थियो, त्यस कारणले गर्दा म टिचिङमा नै व्यस्त रहेँ।
म चाहिँ जानकार छु त्यो क्याम्पभित्र के हुन्थ्यो, कस्तो हुन्थ्यो, त्यहाँको रहनसहन कस्तो थियो भनेर, तर मेरा श्रोताहरूलाई चाहिँ बताइदिनुहोस् न, त्यहाँको कसरी बस्नुहुन्थ्यो, त्यहाँको घरको स्टाइलहरू कस्तो थियो, कसरी निर्माण भएका थिए त्यहाँका घरहरू, त्यहाँको क्याम्पको चाहिँ बसाइको त्यो घरका लाइनहरू कसरी थिए, त्यहाँको वातावरण चाहिँ एकचोटि क्याम्पभित्रको वातावरण बताइदिनुहोस् न।
क्याम्पभित्रको वातावरण अनि क्याम्पभित्रको रहनसहनको विषयमा वास्तवमै बोल्नुपर्दा मैले एकदम बाक्लो खचाखच घरको एउटा लाइन हुन्थ्यो, यानि कि पङ्क्तिबद्ध नम्बर गरिएको हुन्थ्यो, अनि त्यसमा लगेर चाहिँ सेक्टरहरू हुन्थे, प्रत्येक सेक्टर बिचमा फेरि युनिट हुन्थे, अनि त्यसपछि प्रत्येक घरको नम्बर हुन्थ्यो आफ्नो आफ्नो, यानि कि त्यसलाई हामीले हट नम्बर भन्थ्यौँ, अनि लगेर एकदम बाक्लो बसाए, धेरै धेरै खालको दुविधा अनि धेरै खालको पल्युसन भनिदिउँ न, एउटा खालको त्यहाँनिर चाहिँ खासै हामीले त्यहाँनिर राम्रो खालको हावापानीहरू पनि पाइरहेको अवस्था हुने थिएन, हामीलाई पानी त एकदमै स्वच्छ पानी नै थियो, तरै पनि हाम्रो वातावरण चाहिँ एकदमै गाह्रो थियो, यानि कि एउटा कुनै पनि व्यक्तिलाई विराम लाग्यो भनेदेखि त्यो विराम सिङ्गो क्याम्पलाई नै सर्न सक्ने चाहिँ प्रबल सम्भावना रहन्थ्यो, किनकि हाम्रो एउटा घर चाहिँ अर्को घरसँग चाहिँ कति पनि टाढा पर्थेन, एकदमै जोडिएको हुन्थ्यो, दुईवटा घर चाहिँ हाम्रो एकदम जोडिएको हुन्थ्यो र अर्को दुईवटा घर चाहिँ अलिकति अन्तर, तर त्यो अन्तर पनि धेरै अन्तर होइन, ताकि हामीले लगभग लगभग सानो आवाज खसरको एउटा सानो चिज झरेको आवाज पनि माथिल्लो घरमा हामीले सुन्न सक्थ्यौँ, त्यस्तो
त्यो पनि बाँसले घेरिएको घरहरू,
बाँसले बारिएको जसमा अनि प्यानल भन्थ्यौँ हामी चाहिँ एउटा बाँसको चित्राबाट बनाइएको अनि चित्राको मुनिपट्टिबाट प्लास्टिक लगाइएको हुन्थ्यो र फेरि पनि अर्को मुनिपट्टिबाट चित्रा लगाएर त्यो छाना बनाइएको हुन्थ्यो कतिवटा क्याम्पमा भने, र कतिवटा क्याम्पमा भने चाहिँ खरको पनि व्यवस्था थियो हामीलाई, र त्यही हो खास गरेर चाहिँ एउटा बाँसको सिपबाट हाम्रो घर मजाले बनिएको थियो, तर पनि हामीलाई जहाँसम्म लाग्छ मेरो अनुभवमा त्यो चाहिँ एकदम हाम्रो लागि महल नै थियो।
प्लस टू अध्ययन गर्नुभयो, त्यो अध्ययन चाहिँ कसरी व्यवस्था गरिएको थियो, क्याम्पभित्र चाहिँ क्याम्पभित्रै थियो या अथवा नेपाली सरकारी स्कुलमा हो थियो या कस्तो थियो, म जानकार छु यसबारेमा, तर पनि श्रोताहरूलाई चाहिँ बताइदिनुहोस् कसरी त्यो शिक्षाको बारेमा, स्वास्थ्य चौकीहरूको बारेमा कसरी चाहिँ त्यहाँ व्यवस्था गरिएको थियो।
90 ताका चाहिँ हामी सम्पूर्ण भुटानी जनताको लागि, यानि कि भुटानीहरू जो जो नेपालमा बस्नु भएको थियो उहाँहरूको लागि चाहिँ सम्पूर्ण कुराको व्यवस्था थियो, हामीलाई सम्पूर्ण कुरा फ्रीमा दिने गरेको थियो, तर पछिल्लो समय हाम्रो त्यो चाहिँ कटौती हुँदै हुँदै आएको थियो, जसमा के पर्दथ्यो भन्दाखेरि स्वास्थ्य, शिक्षा, राशन अनि लत्ता कपडा पनि दिने गर्नुहुन्थ्यो पहिले पहिले चाहिँ, र अनि घर बनाउने सामग्रीहरूदेखि लगेर सबै कुरा दिनुहुन्थ्यो, तर पछिल्लो समयमा आएर चाहिँ त्यो धेरै कुराहरू कटौती हुँदै हुँदै आएको थियो, त्यही थियो। अनि पढाइको विषयमा भन्नुपर्दा शिक्षा हामीलाई यसै पनि फ्री नै थियो, क्लास टेनसम्मको पढाइ चाहिँ, र जब क्लास टेनको अध्ययन हामीले पुरा गरिसकेपछि चाहिँ हाम्रोमा 11 र 12 यानि कि 10 माथिको शिक्षा चाहिँ हामीले क्याम्पभित्र पाउने अवस्था थिएन, जसले गर्दा हामीले नजिकैको बोर्डिङमा यानि कि नजिकैको सरकारी स्कुलमा नत्र कुनै पनि एचएसहरूमा जानुपर्ने अवस्था थियो, मेरो पनि त्यही नै भयो, र तर पनि हामीलाई क्यारितास नेपाल, युएनएचसिएर, एलडब्ल्युएफ यस्ता खालि
अन्तर्राष्ट्रिय संस्थाहरूले
उहाँहरूले हामीलाई सहयोग गर्नुभएको थियो, जसमा पहिले त एकदम धेरै नै पैसा दिनुहुन्थ्यो पढ्नको लागि पर्याप्त, र त्योबाट अलिकति बच्थ्यो पनि, तर पछिल्लो समयमा आएर चाहिँ त्यो पनि कटौती भएर हामीले धेरै पाउने अवस्था पनि थिएन, जसले
कटौती हुनको कारण चाहिँ के थियो थाहा छ कि त्यस्तो
कटौती हुनको कारण मेरो यो दिमागले भ्याएसम्म चाहिँ कतिजनाले त्यसको दुरुपयोग गर्यो अरे भन्ने पनि मैले सुन्न पाएँ, तर दुरुपयोग गरे गरेन भन्ने कुरा मलाई त्यो कुरा कति पनि थाहा छैन। अनि कतिवटा कुरा चाहिँ दात्री सङ्गठनहरू चाहिँ घटेर गएको अवस्था र हाम्रो शिक्षाको गुणस्तर पनि घटेर गएको अवस्था, मतलब सुरुको समयमा चाहिँ हाम्रो शिक्षाको गुणस्तर चाहिँ यति उचाइमा थियो नेपालको लागि त्यो चाहिँ एउटा गर्व गर्ने स्थान थियो हाम्रो क्याम्प चाहिँ।
एकदमै क्याम्पबाट धेरै शिक्षकहरूले चाहिँ धेरै ठाउँमा पढाउनु भएको थियो र क्याम्पले तेस्रो देश पुनर्वास गर्न थालेपछि नेपालको पत्र पत्रिकामै देख्न थालिन्थ्यो कि पूर्वी नेपालमा चाहिँ विज्ञान गणित र अङ्ग्रेजी पढाउने शिक्षकहरूको कमी भयो भन्ने मैले पनि पढेको छु तीहरू। अब लक्ष्मणजी, म चाहिँ यसमा किन मैले त्यो दुःख कटाउन चाहेको भन्दाखेरि त्यहाँ भएका ती पीडादायी घटनाहरू किन कटाउन चाहेको भने, त्यहाँभित्र त्यो दुःखमा पनि कमलहरू फुलेका छन् होइन। अब ती कमलहरू फुल्नको लागि कतिको सहज थियो तपाईँ साङ्गीतिक जीवनमा लाग्नुभयो, क्याम्पभित्रको त्यो बसाइमा सङ्गीतमा लाग्नु अवश्य पनि कठिन थियो किनभने तपाईँले दिनचर्या बिताउनु पर्थ्यो, काम गर्नु पर्थ्यो र यसै पनि क्याम्पभित्रको रमाइलो थियो, आफ्नै किसिमको रमाइलो थियो, तर जीवनको जीवनलाई हेर्ने भने अहिले र त्यहाँको क्याम्पभित्रको जीवन हेर्ने भने धेरै आकाश पातलको फरक छ होइन। त्यसभित्र पनि यहाँ अवसरहरू धेरै छन् तर त्यहाँ अवसरहरू पनि थिएनन्, ती अवसर नभएको ठाउँबाट पनि यसरी सङ्गीतमा लाग्नु कतिको सहज थियो, कस्ता थिए सुरुवाती दिनहरू चाहिँ, कसरी कार्यक्रमहरू हुन्थ्यो, कसरी कार्यक्रमहरूमा चाहिँ सहभागी हुनुहुन्थ्यो?
ज्यादै नै कठिन थियो त्यो समयमा, म त झन् यसै पनि गरिबको छोरो भन्छु, हामी जति पनि क्याम्पमा थियौँ सबैजना गरिबै थियौँ, हामीमा पर्याप्त पैसाको जो हुन्थेन, यानि कि हामीसँग पैसा हुन्थेन, त्यसले गर्दाखेरि सङ्गीत सिक्नको लागि हामीलाई कुनै गिटार चाहिन्थ्यो, कुनै हार्मोनियम चाहिने, त्यो किनिरहनको लागि हामीसँग पर्याप्त पैसा नभएको कारणले गर्दा मैले पनि हार्मोनियम पहिले किनिनँ, गिटार किन्न सकिनँ, किनिनँ मतलब मैले किन्न नै सकिनँ, अझ कुनै पनि शिक्षकसँग गएर कुनै पनि सङ्गीतको टिचरसँग गएर सिक्नको लागि त झन् त्यो त हाम्रो लागि फलामे चिउरा नै थियो, त्यो एकदम कठिन थियो। तरै पनि त्यो एउटा खालको माहौलमा हाम्रो क्याम्पमा अलिकति जोसँग धेरै पैसा हुन्थ्यो, अलिकति मतलब उहाँहरूले चाहिँ अलिअलि पैसा खेलाउनु हुन्थ्यो, उहाँहरूले त्यस्तो खालको बाजाहरू भित्राउनु भएको हुन्थ्यो, उहाँहरूकोमा गएर कुनै कुनै बेला आदि इत्यादि के गर्दै गर्दै कसो कसो गर्दै, र म चाहिँ एउटा हिसाबले फेरि अनि हिन्दू धर्मावलम्बी परिवारभित्रबाट पर्दछु, हाम्रो मेरो चाहिँ पुर्ख्यौरी धर्म नै हिन्दू थियो, जसमा हामी मानव धर्म भन्छौँ यानि कि सतपाल धर्म भन्छौँ, मेरो बाबाले साइन्साइत भजन गाउन त्यहाँबाट सिक्नु भएको थियो होला, र हाम्रो चाहिँ प्रत्येक आइतबार आइतबार तिन तिन घन्टा या चार चार घन्टा चाहिँ सत्सङ हुने गर्थ्यो, जहाँ चाहिँ हामी भजन कीर्तन गर्थ्यौँ, अनि त्यहाँदेखि लगेर हामी चाहिँ बाइज्यू भन्छौँ हामी, उहाँहरू चाहिँ धेरै अब शास्त्र महापुराण इतिहासहरू धार्मिक ग्रन्थहरू पढेर आउनुभएको, उहाँहरूको मुखारविन्दबाट हामी उहाँहरूको बाणीहरू पनि सुन्न सक्थ्यौँ धार्मिक कुराहरूको विषयमा, अनि त्यस्तो खालको अवस्थामा जाँदाखेरि त्यहाँनिर जाँदाखेरि पनि बेला बेला छुने त्यहाँ खासै अब हाम्रो चाहिँ मौका हुन्थेन, त्यहाँ आखिरमा जान्ने जान्नेको मात्रै हात चल्थ्यो, अब नजान्ने भए सबैजनाले अलिकति अब परपर नै पार्छन्, तरै पनि त्यस्तो अवस्था पनि कुनै वखत चोरेर अन्तिम अन्तिम समयमा अलिकति छासु छासु गर्दै 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 त्यतिकै गर्दै गर्दै सिकेँ, अनि पछिल्लो पटक आएर चाहिँ किनेँ हार्मोनियम, अनि चाहिँ सिके क्लास गरेँ अलिकति,
कति वर्षको हुँदा चाहिँ तपाईँले हार्मोनियम किन्नु भएको थियो?
मैले हार्मोनियम किनेको त कति पनि भएको छैन, मैले सम्भवतः 2012 किनेको, मैले
भर्खर किन्नु भएको रहेछ। एउटा स्रष्टालाई चाहिँ एउटा गीतकार होस्, गायककार होस्, सङ्गीतकार होस्, आफूले मात्र गाएर मात्र हुँदैन, अरूको पनि सुन्नुपर्छ, ती सुन्नको लागि धेरै पूर्वाधारहरू पनि चाहिन्छ, रेडियो टेलिभिजनहरू चाहिन्छ होइन। कस्तो थियो रेडियो टेलिभिजनहरू सहज रूपले चाहिँ क्याम्पभित्र हामीले उपलब्ध पाउन सक्थ्यौँ, या हामी कै कैकोमा थियो, या हरेकलाई चाहिँ सहजै रूपले त्यो सुनेर चाहिँ ती गीतहरू आफैले गुनगुनाउन सकिन्थ्यो, कस्तो थियो त्यहाँको माहौल चाहिँ?
सुरुवाती दिनहरूमा चाहिँ क्याम्पभित्र एकदम कमै थियो रेडियो अब टेलिभिजनहरू पनि, मोबाइलको झन् कुरै नगरौँ, तर पछिल्लो समयमा बिस्तारै बिस्तारै मान्छेले एक दुईवटा कुराहरूको विकास हुँदै हुँदै गएपछि रेडियो भित्रिन थाल्यो, त्यसपछि अनि बिस्तारै बिस्तारै टिभी भित्रिन थाल्यो, त्यस्तो भएपछि चाहिँ प्रायः प्रायः हाम्रो घर प्रत्येक नै रेडियो हुन्थ्यो, अझै अब कसैकोमा त दुईवटासम्म तिनवटासम्म नै हुने अवस्थाहरू थियो, त्यो भएपछि चाहिँ सहज नै भयो। लगभग म सानो हुँदाखेरि चाहिँ जहाँसम्म लाग्छ रेडियो कमै बस्थ्यो, तर पनि अब कसैकोमा रेडियो बज्यो भने ठुलै कुरा जस्तो लाग्थ्यो,
एकदमै
हामीले त्यहाँनिर एउटा भनौँ न भित्तापट्टि बसेर साइडपट्टि बसेर सुन्थ्यौँ भनेदेखि, पछि चाहिँ हाम्रो बाबा पनि एकदम अलिकति अब सङ्गीतप्रति रुचि भएको मान्छे, धेरै उहाँले समाचार सुन्न मजाले रुचाउनुहुन्थ्यो, त्यस कारणले गर्दाखेरि पनि हाम्रो घरमा पनि रेडियो ल्याउनु भयो, त्यसपछि चाहिँ बिस्तारै बिस्तारै अब गीतहरू सुन्न थालियो, बिस्तारै बिस्तारै हुँदै हुँदै गयो।
एक्लो उदासी लक्ष्मण गुरुङजी हुनुहुन्छ यतिखेर हामी उहाँसँग कुराकानी गरिरहेका छौँ क्याम्पभित्रको बाल्यकालको बारेमा क्याम्पभित्रको सङ्गीतको बारेमा र सङ्गीत अब अस्ट्रेलिया पनि आउनेछौँ हामी त्यो सङ्गीत यहाँसम्मको सङ्गीतको कुराकानी गर्नेछौँ अब पनि हामी के त हामी अर्को साङ्गीतिक विश्रामतिर लाग्यौँ
बिल्कुलै बिल्कुलै अर्को साङ्गीतिक विश्रामतिर लागौँ र आजका हाम्रा गेस्ट लक्ष्मण गुरुङ एक्लो उदासीजीसँग कुराकानी गरिरहेका छौँ र उहाँकै आवाजमा रहेको यो गीत अहिले तपाईँहरूको लागि प्रस्तुत गर्दैछौँ फुलको धारमा लक्ष्मणजी यो गीत यसो हल्का गुनगुनाइदिनुहोस् न पहिला अनि त्यसपछि चाहिँ हामी पुरा गीत नै सुनौला
यो गीतको विषय मैले भन्नुपर्दा म अस्ट्रेलिया आउनुभन्दा अगाडि यानि कि लगभग त्यो समयमा मेरो टिडी समथिङ भइ नै सकेको थियो एकदम छोटो समय थियो तर पनि मैले त्यसलाई
टिडी भन्ने चाहिँ हाम्रो श्रोतालाई बताइदिनुहोस् मलाई थाहा छ होइन
टिडी भनेको चाहिँ ट्राभल डकुमेन्ट भन्छ ट्राभल
किनभने हाम्रो भुटानी समुदायका धेरैले थाहा हुनसक्छ तर नेपाली समुदाय यतापट्टि चाहिँ थाहा नहुन सक्छ टिडीको बारेमा चाहिँ
मेरो चाहिँ सम्पूर्ण प्रोसेस अगाडि बढ्दै बढ्दै आएर टिडी पनि भइसकेको थियो मेरो ओरिएन्टेसन मात्रै बाँकी थियो ओरिएन्टेसन क्लासको लागि म तयारीमा थिएँ अनि म चाहिँ दमकमा त्यो टाइममा टिचिङ गर्दथेँ दमकको एकदमै नामी अनि लगभग पूर्वाञ्चलमा औलाभरमा गन्ती हुने साहित्यकार हुनुहुन्छ जो धनकुटे कान्छा म उहाँलाई अझै पनि मेरो आन्तरिक हृदयदेखि म सल्युट गर्न चाहन्छु धनकुटे कान्छाको गजल हो यो र उहाँको चाहिँ यो लास्टमाथि एउटा बच्चा भन्ने गजल सङ्ग्रह उहाँको पहिलो गजल सङ्ग्रहबाट मैले यो लिएको थिएँ र मैले यसलाई आउनुभन्दा केही समय अगाडि नै यानि कि हप्ता दिन अगाडि मात्र रेकर्ड गरेको थिएँ त्यति राम्रो त भएको छैन यसलाई मैले फेरि पनि री रेकर्ड गर्ने विचार गरेको छु यो मेरो आफ्नै सङ्गीत
अहिलेलाई भने सुनौ लक्ष्मण गुरुङको यो आवाज मुखबाटै
फुलको धारले रे टुनु तिम्रो भूल हैन मन धीरमा फुलको धारले रे टुनु तिम्रो भूल हैन मन धीरमा पाइला आफै मेट्नु आफ्नो पाइला आफै मेट्नु तिम्रो भूल हैन मन्दिरमा Thank you.
श्रोताहरू पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा र आजको हाम्रो यस बसाईमा म सञ्जय
म नवीन
र हाम्रा साथमा आजका अतिथि हुनुहुन्छ लक्ष्मण गुरुङ एक्लो उदासी हजुर श्रोताहरू उहाँसँग कुराकानी त गर्ने नै छौँ भर्खरै उहाँकै आवाजमा सुमधुर यो गीत सुन्यौँ र यसपछि फेरि तपाईँहरूसँग हामी छोटो कुराकानी गर्नेछौँ त्योभन्दा पहिला म तपाईँहरूलाई फेरि खेल जगततिरै लगेर जाँदैछु यो पटक भने विश्वकप फिफा विश्वकप नभएर नेपालको क्रिकेट सम्बन्धीको एउटा सानो रिपोर्ट रहेको छ यहाँनिर नेपाल अब 2020 खेल्ने राष्ट्रको मान्यता पाएको यो समाचार छ क्रिकेटमा पछिल्लो समय उत्साहजनक प्रदर्शन गर्दै आएको नेपाललाई विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले 20 ओभरको क्रिकेट खेल्ने T20 राष्ट्रको मान्यता दिएको छ अस्ट्रेलियाको मेलबर्नमा सञ्चालन भइरहेको आईसीसीको वार्षिक बैठकमा शनिबार उक्त निर्णय गरिएको हो बंगलादेशको ढाकामा 3 महिना अगाडि भएको 20 ओभरको विश्वकपमा उत्कृष्ट खेल प्रस्तुत गरेपछि नै नेपाललाई T20 राष्ट्रको मान्यता दिने विषयमा छलफल भएको थियो अस्ट्रेलियाको मेलबर्नमा हाल जारी आईसीसी बैठकले त्यसलाई शनिबार अर्थात हिजो औपचारिकता दिएको हो त्यति बेला नेपालले खेलेको 3 खेलमा 2 र 1 हारेको थियो त्यति मात्र होइन विश्वकपसम्म पुग्न अगाडिको 6 चरणमा पनि नेपालले प्रभावशाली खेल देखाएको थियो नेपालसहित नेदरल्याण्डसले पनि 2020 राष्ट्रको मान्यता पाएको आईसीसीले जनाएको छ यो सँगै T20 मान्यता पाउने एसोसिएट राष्ट्र अर्थात टेस्ट नखेल्ने सदस्य राष्ट्रको संख्या 8 पुगेको छ अन्य 6 एसोसिएट राष्ट्रहरू अफगानिस्तान हङकङ आयरल्यान्ड्स स्कटल्याण्ड पपुवा न्युगिनी र युनाइटेड अरब इमिरेट्स हुन् अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको झण्डै 2 नेपालले पाएको यो मान्यतालाई राष्ट्रिय टोलीका कप्तान पारस खड्का निकै ठूलो उपलब्धि भएको ठान्दछन् उनले भने अब हामी भारत पाकिस्तान अस्ट्रेलिया वा इङ्ल्याण्ड जस्ता कुनै पनि राष्ट्रसँग समय मिलाएर खेल्न सक्छौ योभन्दा ठूलो उपलब्धि के हुन सक्छ यसका लागि खेलाडीहरूको मेहनत समर्थकहरूको साथ र सहयोग महत्वपूर्ण छ नेपाल क्रिकेट संघले जनाए अनुसार शनिबार मात्र आईसीसीले निर्णय गरेकाले नेपाललाई यसको फाइदा के हुन्छ त्यो पुष्टि हुन बाँकी नै छ तर विगतको अभ्यास अनुसार नेपालले अब 20 ओभरको विश्वकप खेलका लागि एसियाली 6 चरणको प्रतिस्पर्धामा खुम्चिनु पर्ने छैन नेपाल क्रिकेट संघका कार्यवाहक महासचिव उत्तम कर्मचारीले भने हामीले भर्खरै यो समाचार थाहा पायौं धेरै कुराहरू थाहा पाउन बाँकी छ तर नेपालको क्रिकेटको फराकिलो भविष्यको ढोका खुलेको छ अब क्रिकेट संघको एक्लो प्रयासले मात्र होइन सरकार र सबै क्रिकेट प्रेमीहरूले क्रिकेट विकासमा साथ दिनुपर्छ 20 ओभरको मान्यताले नेपालको अन्तर्राष्ट्रिय क्रिकेट संघको सम्बन्ध बढाउने ढोका खुलेको क्रिकेट अधिकारीहरू बताउँछन् नेपाल अब भारत पाकिस्तान जस्ता टेस्ट खेल्ने राष्ट्रहरू र एसोसिएट राष्ट्रसँग समन्वय गरी 20 ओभरका खेलहरू नेपालमै खेल्न वा बाहिर गएर खेल्ने आधार पाएको छ राष्ट्रिय प्रशिक्षक जगत टमाटा भन्छन् एकैपटक भारत वा अस्ट्रेलियासँग खेल्नै पर्दैन बाँकी एसोसिएट राष्ट्रसँग खेल्न सके पनि नेपालको क्रिकेटले फस्टाउने मौका पाउनेछ यसको लागि हाम्रा खेलाडीहरूलाई बढीभन्दा बढी अवसर दिने समय आइसकेको छ नेपालले पाएको यो अवसरको सदुपयोग कसरी हुन्छ भन्ने विषयमा भने कतिपयले चिन्ता व्यक्त गरेका छन् नेपाल क्रिकेट संघ अहिले अख्तियारको छानबिनको दायरामा रहेको र अख्तियारले भ्रष्टाचारको आरोपमा संघका अध्यक्ष र महासचिव लगायत मुख्य 10 पदाधिकारीहरूमाथि मुद्दा चलाएको अवस्था भएकोले मौका खोजेर जाने डरमा खेलाडीहरू छन्
क्रिकेटको यो विषयपछि हामी फर्किन चाहन्छौँ त्यही पुरानै विषयवस्तु हामीदेखि कुराकानी गरिरहेका छौँ र हाम्रो स्टुडियोमा हुनुहुन्छ संगीतकार गीतकार र नृत्यकार लक्ष्मण गुरुङ र हामीले उहाँसँग कुराकानी गरिरहेका छौँ र लक्ष्मणजी तपाईँले एक्लो उदासी भन्न रुचाउनुहुन्छ किन कारण चाहिँ के छ यसको एक्लो उदासी हुनुको पछाडि चाहिँ धेरै साहित्यकारहरूले नाम राखेका हुन्छन् एक्लो आफ्नो टाइटल राखेका हुन्छन् यो एक्लो उदासीको पनि त केही होला नि यसमा यसभित्र लुकेको रहस्य के छ?
यसमा चाहिँ वास्तवमै त्यस्तो खासै त केही पनि होइन, अन्य साथीहरूले चाहिँ एउटा उहाँहरूलाई मनपर्ने नाम चुन्नुभएको र मलाई पनि यो मनपर्ने नाम नै हो भन्छु, र यसमा वास्तवमै कुनै पनि त्यो एउटा रुचि अझभन्दा पनि मैले चाहिँ यसमा मेरो वास्तविकता लुकेको पाउँछु, त्यो भएर मैले राखेको।
त्यो वास्तविकता बताउन मिल्छ भने बताइदिनुहोस् न।
वास्तविकता बताउन नमिल्ने त होइन, तर पनि कस्तो भन्दाखेरि म चाहिँ आफूले आफैलाई एक्लो भएको महसुस गर्छु प्रत्येक पल, अनि भनौँ न मैले चाहिँ बचपनमै मेरो आमालाई गुमाउनु पऱ्यो, त्यो भएपछि अनि विभिन्न मेरो खुसीहरू खुसिँदै गए जस्तो लाग्छ मलाई, अनि हो त्यो भएको नाताले गर्दाखेरि चाहिँ र अहिलेसम्म आउँदाखेरि पनि मलाई अनि वास्तवमै म चाहिँ एक्लो उदासीनै रहेछु कि क्या त एक्लो त्यसमाथि पनि उदास व्यक्ति भन्ने नाताबाट चाहिँ यसरी यो चाहिँ राख्न गएको हो। यो
अवश्य पनि अब यो चाहिँ नहोला किनभने तपाईँसँग धेरै श्रोताहरू हुनुहुन्छ, तपाईँसँग धेरै श्रोताको मुटु जोडिएको छ र ती श्रोताहरूले चाहिँ ती तपाईँ देख्दै नै रोचक मान्छे हुनुहुन्छ, रमाइलो हुनुहुन्छ होइन, यो एक्लो उदासी किन राख्नुभयो होला भन्थे। अवश्य पनि केही कुराको पछाडि चाहिँ धेरै रहस्यहरू लुकेको हुन्छ। अब चाहिँ लक्ष्मणजी कुन गीत चाहिँ श्रोताहरूलाई सुनाउन चाहनुहुन्छ, गजल या गीत?
यो चाहिँ गजल रहेको छ, म पछिल्लो समयमा आएर प्रायः गजलमा नै लागि परिरहेको छु। यो हाम्रा युएसमा रहनुहुने साथी देव शर्माज्यूले मलाई पठाइदिनु भएको गजल हो, उहाँले मसँग परिचय गर्नुभयो, त्यसपछि अनि यो गजललाई ट्राई गरिदिनुहोस् कस्तो हुने रहेछ भनेर उहाँले आग्रह गर्नुभएको थियो, र आज उहाँकै गजल जसले मैले मेरो फेसबुक मार्फत पनि अपलोड गरिसकेको छु, यसलाई अझै पनि मैले छोटो भाषामा भन्नुपर्दा मसाला थप्ने काम यानि कि मिठास थप्ने कामहरू गर्दैछु, र यसलाई भविष्यमा चाहिँ अनि आलोमा पनि लाने विचार चाहिँ गरेको छु।
तर आज तपाईँहरू हाम्रा श्रोताहरूका लागि हाम्रो कार्यक्रम भोइस अफ साङ्ग्रेलामा पहिलोचोटि प्रस्तुत गर्दै हुनुहुन्छ,
हाम्रा श्रोताहरू यति भाग्यमानी हुनुहुन्छ पहिलोचोटि सबै गीतहरू चाहिँ पहिलोचोटि सुन्दै हुनुहुन्छ होइन।
यो दिलको यो माया नमार है, नमार 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 है, नमार नमार यो दिलको यो माया नमार, फक्रेला कुनै दिन यो कोपिला चुडेर नसारा है नसारा, हर पल हर क्षण आउँछ तिम्रै याद है, हर पल हर क्षण आउँछ तिम्रै याद, चोखो माया मेरो यो घाइते नपारा है नमार है नसार, जिन्दगीलाई मिलेर हाँसेर देखौला आ, जिन्दगीलाई मिलेर जितेर देखौला, जिन्दगीलाई मिलेर जितेर देखौला, यात्रा सुरु नगरी तिमी चाहिँ नहार है नहार।
एकदमै मिठो गीत हाम्रो कार्यक्रम भोइस अफ साङ्गिलामा श्रोताहरू तपाईँहरूले पहिलोपटक सुन्नुभयो लक्ष्मण गुरुङ एक्लो उदासीको आवाजमा। यो गीतमा उहाँ वर्कआउट गर्दै हुनुहुन्छ, केही समयपछि यो गीतलाई त उहाँले आफ्नो एल्बम मार्फत तपाईँहरू समक्ष ल्याउनुहुनेछ, अझ यसमा अरू साङ्गीतिक झन्कारहरू थपेर। लक्ष्मणजी अब तपाईँले एज अ एल्बम रेकर्ड गर्नुभएको छैन अहिलेसम्म होइन?
एल्बम चाहिँ गरेको छुइनँ, तर कस्तो भएको भने हाम्रो भुटली साथीहरूले फिल्म गर्नुभएको थियो, त्यो फिल्मको लागि एउटा गाना हाम्रो छत्र दङ्गाल जो अहिले भर्खरै मात्रै अडेटमा आइपुग्नु भएको छ, उहाँ आइपुग्नु भएको एक महिना एक दिन मात्रै हुँदैछ आज. उहाँको शब्दमा मैले मेरो यानि कि कम्पोजिसन र भोकल पनि फिल्मको लागि वान लास्ट ब्रिथ भन्ने त्यो फिल्म अझै पनि त्यो फिल्म मिक्सिङ एडिटिङ हुँदैछ नेपालमा नै. अनि धनकुटे कान्छाको जो मैले तपाईँलाई सुनाइहालेँ र अनि अर्को गीत जुन मैले तपाईँलाई सुरुमा सुनाएको थिएँ आजभोलि भन्ने, आजभोलि भन्ने गाना चाहिँ यानि कि त्यो गीत चाहिँ भर्खरै मात्रै 2013 ड्रुक आइडल यानि कि हाम्रो क्याम्पमा चाहिँ ड्रुक मतलब खास गरेर भुटानलाई ड्रुक भनिन्छ र त्यसमा चाहिँ हामीले भुटानी तारा छान्ने गरेका थियौँ. प्रत्येक साल छानिन्छ र 2013 लागि चाहिँ ड्रुक आइडल मेरै भोकलको विद्यार्थी मसँग सिक्नुहुने बलराम रसाइली भाइ उहाँले गाउनुभएको थियो. हो त्यो गीत चाहिँ मेरो शब्द सङ्गीत उहाँले भर्खरै गाएर मलाई मलाई पठाइदिनु भएको छ. त्यो मैले
भनेपछि तपाईँले एक दुईवटा गीत चाहिँ रेकर्ड गरिसक्नु भएको छ तर एज अ एल्बम तपाईँले अहिलेसम्म गर्नुभएको छैन. के सोच छ कहिलेसम्म भनौँ न एउटा एज अ एल्बम श्रोताहरूमा ल्याउने तयारीमा हुनुहुन्छ के छ त्यस्तो प्लानिङ केही छ?
प्लान चाहिँ लगभग सानैदेखि नै हो मेरो, म केही म एल्बम गर्छु भन्ने मेरो विचार चाहिँ हो तरै पनि ठ्याक्कै अहिले नै भनेर भन्न सक्दिनँ किनकि म अझै पनि खुसी छुइनँ मेरो यो आवाजसँग मेरो कम्पोजिसनसँग र मेरो अझै पनि साधनासँग म खुसी छुइनँ. म जुन दिन खुसी हुन्छु त्यो दिन म अवश्य पनि गर्नेछु तर त्यसको लागि पक्कै पनि समय आउँछ यानि कि प्रतीक्षाको फल मिठो हुन्छ र मैले पनि वास्तवमा केही दिन सकौँ है म आफैलाई भित्रदेखि आत्मसन्तुष्टि मिल्न जाओस् अनि मात्र पो मैले अरूहरूलाई पनि खुसी दिन सक्छु. त्यो नाताबाट पनि म चाहिँ अझै पनि त्यसको लागि योग्य छुइनँ, म योग्य बन्छु अनि गर्ने तयारीमै छु भनौँ न.
अवश्य पनि साधनाको कुरा गर्नुभयो, मैले साधनालाई चाहिँ जोड्न चाहे अहिले चाहिँ तपाईँ नेपाली भाषी भूमिबाट चाहिँ टाढा हुनुहुन्छ र नेपाली सङ्गीतमा लाग्नु भएको छ र यहाँको व्यस्त जीवनमा रहेर पनि त्यो साधना गर्नको लागि र आफ्नो साङ्गीतिक जीवनलाई अगाडि बढाउनको लागि कतिको सहज छ, कस्ता कस्ता कठिनाइहरू छन् तपाईँलाई मात्र होइन अरू स्रष्टालाई देखेका अरू विधामा पनि कस्ता समस्याहरू देखिन्छ र हेर्ने भने सङ्गीतमा हेरौँ एकछिनलाई चाहिँ सङ्गीतमा कस्तो छ यसको अवस्था?
एकदमै एकदमै गाह्रो अवस्था छ. तपाईँहरूलाई एउटा भर्खरै मात्रै एडिलेडमा नयाँ आयाम यानि कि भुटानी नेपाली सङ्गीतिक आकाशमा एउटा इँटा थप्ने काम हाम्रो द्वया नवोदित गायक टेकन दाहाल अनि नारद दाहालले गर्नुभएको छ र उहाँहरू स्वयंले पनि यसमा चाहिँ धेरै दुःखहरू खट्नुभएको छ, धेरै दुःख गर्नुभएको छ ताकि आयस्रोत एकपट्टि छँदैछ, अर्कोतिर पढाइ छँदैछ, अर्कोतिर काम पनि, त्यसपछि बिल्कुलै बिल्कुलै नयाँ अनुभव र नयाँ जगतमा यो काम गर्न बहुतै गाह्रो छ. मलाई पनि गाह्रो छ र मैले पनि अहिलेसम्म खट्दै चाहिँ आएको छु तरै पनि मेरो लागि पनि यो कुरा सहज चाहिँ छैन तर पनि यसमा म डट्नेछु खट्नेछु अझै पनि फर्दर स्टडीको लागि यानि कि मलाई म्युजिकमा मेरो धेरै नै झुकाव भएको कारणले गर्दा अझै फर्दर म्युजिक सिक्ने तयारीमा पनि छु. मैले इन्डियन टिचर्सहरू यहाँ मैले खोजिरहेको छु किनकि मैले सिकेको सङ्गीत चाहिँ इन्डियन हो यानि कि इन्डियन क्लासिकल सङ्गीत हो त्यसले गर्दा म त्यसमा अझै पनि टिचर खोजिरहेको छु, पाएको खण्डमा अझै फर्दर पढ्ने विचार पनि गरिरहेको छु.
यहाँका कार्यक्रमहरूमा सहभागी भइरहनु भएको हुन्छ, आगामी योजनाहरू कार्यक्रमहरू कहाँ सहभागी हुँदै हुन्छ, कसरी अगाडि बढ्दै हुनुहुन्छ?
खास गरेर सहभागी हुँदैछु हुनलाई चाहिँ र अब चाँडै नै पनि अब हामी मेलबर्नमा हुन गइरहेको गुरु पूर्णिमा कार्यक्रमको लागि म र मेरा काका जो तब्लिस्ट हुनुहुन्छ हामी दुईजना जाँदैछौँ चाँडै नै. अब सम्भवतः हामी यानि कि जुलाई महिनाको 10 तारिकतिर जान्छौँ होला, 12 तारिकको दिन चाहिँ गुरु पूर्णिमा पर्ने रहेछ, गुरु पूर्णिमाको लागि हामी मेलबर्न जाँदैछौँ.
यी कुराकानीलाई फेरि जोड्नेछौँ अहिले भने फेरि तपाईँको मुखारबिन्दुबाट फेरि अर्को गीत जाओस्.
अहिलेलाई भने मेरो दोस्रो सङ्गीत, मेरो जीवनकै दोस्रो सङ्गीत जसलाई मेरा अधिकांश साथीहरूले मन पराइदिनु भएको थियो र मैले लगभग यो अस्ट्रेलियामा आएपछि गुनगुनाएको पनि छुइनँ. मलाई कतिजना साथीहरूले फेसबुकमा भन्नु पनि भएको छ लक्ष्मण एक्लो के अरे एकचोटि त्यो गाना गुनगुनाइदिएदेखि राम्रो हुन्थ्यो भनेर, तर मैले यसलाई गुनगुनाएको छुइनँ. तर आज फेरि पनि यो एफएमबाट यानि कि तपाईँहरूको सहयोग मार्फत तपाईँहरूमा आज मैले बाँड्न रुचाएँ. बिल्कुलै यो पनि गजल शैलीको, तर गजल नै चाहिँ होइन, गजल शैलीको चाहिँ.
तिम्रो याद अब, तिम्रो याद अब आउनु भन्दा न आएकै जति तिम्रो याद अब आउनु भन्दा न आएकै जति झूठो माया झूठो प्रेम झूठो माया झूठो प्रेम लाउनु भन्दा न लाएकै जति न लाएकै जति तिम्रो याद अब झड़भर हसाउँछ जुनी भरुँछ आ मदधाधा पप रे गे गड़भर हसाउँछ जुनी भरुँछ बैगुनी मायाले मुटु जलाउन परेली रुझाउन मुटु जलाउन परेली रुझाउन पछ्याउँछ छायाले पछ्याउँछ छायाले तिम्रो माया अब लाग्नु भन्दा न लागेकै जति तिम्रो माया अब लाग्नु भन्दा न लागेकै जति झूठो सम्मान झूठो सत्कार झूठो सम्मान झूठो सत्कार पाउनु भन्दा न पाएकै जति न पाएकै जति
हजुर श्रोताहरू हामी कार्यक्रम भोइस अफ साङ्गिलाको अन्त्य अन्त्यतिर आइसकेका छौँ. लक्ष्मणजी तपाईँले धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र जाँदा जाँदै छोटकरीमा एउटा प्रश्न मेरो मनमा उब्जियो. तपाईँ यङ हुनुहुन्छ होइन, यङ जेनेरेसनको मान्छे हुनुहुन्छ, तर यङ यो अवस्था यो उमेरमा पनि भनौँ न यदि तपाईँसँग भोकल राम्रो आवाज छ भनेदेखि तपाईँ अरू मान्छेहरू चाहिँ अलिकति पप जेनेरेसनको अलिकति आधुनिक गीतहरू गाउन रुचाउँछन्, तर तपाईँ चाहिँ गजल नै रोज्नुको कारण चाहिँ के हो? छोटकरीमा हामीसँग धेरै समय छैन. अब
खास गरेर मेरो पनि विधा चाहिँ आधुनिक नै हो, तर पनि पछिल्लो समयमा आएर म गजलको विद्यार्थी यानि कि साहित्य विधाको विद्यार्थी भएको नाताले गजलमा धेरै मन मेरो आजभोलि गढेको छ, यानि कि धेरै नै भारतीय गजलकारहरूको गजल सुनेको कारण होला सायदै भन्छु म.
समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद, र जाँदा जाँदै केही भन्न चाहनुहुन्छ हाम्रो श्रोताहरूलाई?
जाँदा जाँदा यही नै हो, एउटा नेपाली साङ्गीतिक आकाशको लागि म पनि डर्दैछु, तपाईँहरू माझ सायदै आउन सक्छु आउँछु पनि भनेर खै भन्न पनि सक्दिनँ, किनकि भोलिको दिन कसले देखेको छ र त्यस कारणले गर्दाखेरि भोलिको समयमा पक्कै पनि आउने विचार चाहिँ छ, तरै पनि त्यसको लागि समय लाग्छ. पक्कै पनि सङ्गीतलाई माया गरिदिनुहोस्, जहाँसुकै रहेर भए पनि नेपाली सङ्गीतलाई नेपाली
साहित्यलाई
मनलाई तपाईँहरूले माया गरिदिनुहोस्, यो हाम्रो लागि ठुलो उपलब्धि हुनेछ.
बिल्कुलै लक्ष्मणजी, तपाईँ यस क्षेत्रमा लागि पर्नु भएको छ धेरै समयदेखि, भनौँ न 8-9 वर्षको उमेरदेखि तपाईँ यो सङ्गीतमा लाग्नु भएको छ भनेदेखि अवश्य पनि तपाईँले यो सङ्गीतमा केही गर्नुपर्छ. तपाईँको आफ्नो एउटा इच्छा आफ्नो एउटा रोजाई तपाईँले पुरा गर्नुपर्छ, र त्यस्ता विभिन्न श्रोताहरू हुनुहुन्छन् जो तपाईँको आवाजमा अझ यस्ता राम्रा मिठा मिठा गीत सङ्गीतहरू सुन्ने अपेक्षामा हुनुहुन्छ. र श्रोताहरू अब भने हामी जाँदा तपाईँहरूसँग बिदा माग्ने बेला भएको छ नवीनजी कि होइन? र
एकदमै बिदा माग्नुपर्ने बेला भइसकेको छ. अब चाहिँ मैले भन्ने गर्छु, बगेको खोला फर्किँदैन, समयले हामीलाई पर्खिँदैन. अवश्य पनि हाम्रो यतिखेर स्टुडियोको घडीमा 7:25 गइसकेको छ. तपाईँहरूलाई जाँदा जाँदै एउटा मिठो समुद्र सङ्गीत सुनाउँदै हामी यहाँबाट बिदा हुँदैछौँ. आगामी आइतबार 36 देखि 37 सम्म आउने बाचा गर्दै म कार्यक्रम प्रस्तुत नवीन
र म सञ्जय तपाईँहरूबाट आजका लागि छुटिन चाहन्छौ। आगामी साता फेरि हाम्रो भेटघाट त हुने नै छ र जाँदा जाँदै माया खै कसले बुझ्यो यो पनि हल्का गजल गजल टाइपको गीत छ श्रोताहरू। चलचित्र कबड्डी एकदमै राम्रो चलेको चलचित्र कबड्डी एडलेडमा पनि आउँदैछ निकट भविष्यमै। यो गीत अहिलेलाई तपाईँहरूमा साथ छोड्दै आजका लागि तपाईँहरूबाट छुटिन चाहन्छौ र आगामी हप्ता फेरि आइतबार साँझै 6 बजे तपाईँहरूसँग हाम्रो भेटघाट त हुने नै छ। तबसम्मका लागि स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् र मस्त रहनुहोस्। अहिलेलाई सुन्दै गर्नुहोस् यो गीत।
नाताले यहाँ अर्को नाता खोज्यो घर सजाउन बारीकै फूल रोज्यो नाताले यहाँ अर्को नाता खोज्यो घर सजाउन बारीकै फूल रोज्यो माया खै कसले बुझ्यो माया खै कसले बुझ्यो कति सपना जुट्यो कति फुट्यो कति सपना जुट्यो कति फुट्यो